تفسير ان الله يدافع عن الذين امنوا, بے شک اللہ مدافعت کرتا ہے, ان الذين, ان لوگوں کی طرف سے, امنوا, جو ایمان لائے ہیں. ان اللہ, بے شک اللہ, لا يحب, نہیں پسند کرتا, کل خوان کفور, ہر خائن, ہر خیانت کرنے والے, غدار کو, دغاباز کو, کفور, جو کافر نعمت ہے, جو نشکرہ ہے. اب آپ دیکھیے یہاں پر, اگر آپ پچھلی بھی آیتوں کو دیکھیں اور اسلام کے بارے میں اور کفر کے بارے میں آپ نے جتنا اب تک سمجھا ہے, تو اسے کیا بات پتہ چلتی ہے کہ اسلام کا اپوزٹ کیا ہے؟ کفر, حق اور باطل. تو اب یہاں پہ اگر آپ غور کریں تو اہل ایمان کی طرف سے اللہ مدافعت کر رہا ہے نا. یدافعو کیا ہے؟ دال فا عین سے دفع کرنا, ہٹانا, دور کرنا. اور جو ہے یہاں پہ دفع نہیں ہے, یدافعو ہے, اور ان کی پریپوزیشن آئی ہے, جس کے اندر دو معنی اور پیدا ہو جاتے ہیں. ایک یہ کہ اگر کوئی حملہ کر رہا ہے, دشمن طاقت جو حملہ کر رہی ہے, تو ایسا نہیں ہے کہ جس پر حملہ کیا جا رہا ہے وہ خاموش بیٹھا ہے, بلکہ وہ کیا کر رہا ہے؟ مدافعت کر رہا ہے, وہ مقابلہ کر رہا ہے. ٹھیک ہے, جس زور سے دشمن حملہ کر رہا ہے اسی زور سے مدافعت کرنے والا, بلکہ اس سے بھی بڑھ کر وہ مدافعت کر رہا ہے. دوسرے اس کے اندر یہ معنی بھی پائے جاتے ہیں کہ اب یہ نہیں ہے کہ مقابلہ جو ہے وہ ایک ہی دفعہ کیا ہے مدافعت کرنے والے نے, بلکہ کیا ہے, جب بھی وہ حملہ کرتا ہے وہ اس کو دفع کرتا ہے, وہ اس کو دور کرتا ہے. سمجھ آئی بات کی؟ اب آپ دیکھیے, اب اللہ تعالیٰ یہ نہیں کہہ رہے کہ ان اللہ یدافعو عن الذین آمنو, اللہ یہ نہیں کہہ رہے کہ ایمان لانے والے مدافعت کرتے ہیں کافروں کی, دشمن کی, بلکہ اللہ تعالیٰ کہہ رہے ہیں کہ یقیناً اللہ مدافعت کرتا ہے, اللہ مدافعت کرتا ہے ایمان لانے والے لوگوں کی طرف سے. تو مطلب یہ ہے کہ کفر اور ایمان کی کشمکش میں, حق اور باطل کی جنگ میں, اہل ایمان کبھی تنہا نہیں ہوتے, کبھی جو ہے وہ اکیلے نہیں ہوتے, بلکہ اللہ اہل ایمان کے ساتھ ان کا ایک فریق ہوتا ہے, ان کی تائید کرتا ہے, حمایت کرتا ہے, اور مسلمانوں کے لیے دشمنوں کی چالوں کا توڑ کرتا ہے, اور وہ جو نقصان پہنچانے کی کوششیں کرتے ہیں اللہ تعالیٰ ان کو جو ہے وہ ہٹاتا رہتا ہے. تو دراصل اس آیت میں, آیت نمبر 38 کو اگر آپ عنوان دینا چاہیں تو آپ جو ہے وہ کیا عنوان دیں گی, کہ یہ آیت جو ہے یہ قریش سے اعلان برات ہے اور مظلوم جو مسلمان ہیں ان کے لیے بشارت ہے. مظلوم مسلمان ان کے لیے بشارت ہے. اللہ رب العزت نے آغاز میں, شروع میں یہ بات کہی کہ قریش نے ہمارے ایمان والوں پر جو ظلم ڈھایا, جو ستایا ہے, ہم اپنے مظلوم بندوں کی مدافعت کریں گے. اب وقت آ گیا ہے, گویا کہ یہ آیت جو ہے وہ کیا بتا رہی ہے کہ اب وقت آ گیا ہے کہ مسلمان خود اپنے حقوق کی حفاظت اور مدافعت کے لیے اٹھیں. تو جب وہ جہاد کریں گے, جب وہ اٹھیں گے, تو اللہ تعالیٰ جو ہے وہ ان کی مدد کرے گا. آپ کو یہ بات بھی پتا ہے کہ مکی دور میں حالات کیا تھے, مسلمانوں پر ظلم و ستم کے پہاڑ توڑے جاتے تھے, اور مسلسل ان کو کہا گیا استعینوا بالصبر والصلاۃ, استعینوا بالصبر والصلاۃ, صبر اور نماز سے مدد لو. پھر کیا ہوا کہ صبر اور نماز سے مدد لینے کو تو کہا گیا, لیکن انہیں جنگ کی اجازت نہ دی گئی, ہے نا. اب جب مسلمان مدینہ میں منتقل ہو گئے, ان کو ایک چھوٹی سی اسلامی ریاست مل گئی, और मस्जिद नबवी की तामीर हो गई, मुसलमानों को एक हेडक्वार्टर मयसर आ गया, मुआखात का मसला भी किसी हद तक मुसलमानों ने हल किया, इर्द गिर्द के जो यहूदी कबाइल थे और जो दूसरे कबाइल थे उनसे भी मुआहदे हुए, कुछ एग्रीमेंट हुए, तो इन सब चीजों का मकसद क्या था, मतलब क्या था कि मुसलमान एक ताकत बनकर दुनिया के नक्शे पे उभर रहे हैं और अब वो इस काबिल हैं तो वो अपने पांव पर खड़े हो सकें। तो अल्लाह ताला ने ये वो पहली जो है वो आयत है जिसमें अल्लाह ताला जो है वो मुसलमानों के लिए जो है वो क्या करते हैं, मुसलमानों के लिए मुदाफियत का ऐलान करते हैं और साथ ही ये बताते हैं कि कुफर का दूसरा फरीक सिर्फ इस्लामी नहीं है बल्कि मैं खुद हूं और अल्लाह ताला खुद अहले हक का फरीक बनकर जो काफिर हैं उनके साथ जो है वो क्या कहते हैं कि मैं उनकी हरकतों और साजिशों का मैं जवाब दूंगा। إِنَّ اللَّهَ لَا يُحِبُّ كُلَّ خَوَّانٍ كَفُور, یقیناً اللہ نہیں محبت کرتا, تو اللہ کس سے محبت کرتا ہے, ایمان سے, ایمان لانے والوں سے, صرف ایمان کا دعویٰ کرنے والے نہیں, جو دعویٰ کیا ہے اس کو اپنے عملوں سے سچا ثابت کرنے والوں سے تو اللہ محبت کرتا ہے, تو کن سے محبت نہیں کرتا, جو خوان اور کفور ہیں. اب آپ دیکھیں یہ دونوں مبالغے کے صیغے ہیں اور یہاں جو ہے وہ اس لیے استعمال کیے گئے ہیں کہ تاکہ اللہ تعالی کی طرف سے جو ہے یہ جو کافر ہیں اللہ تعالی کی طرف سے ناراضگی کا, بیزاری کا جو ہے بھرپور طریقے سے جو ہے وہ اظہار کیا جا سکے. تو اللہ رب العزت جو ہے وہ کیا بتا رہے ہیں کہ جو کافر تھے ان کو کعبے کی تولیت, کعبے کی حفاظت, پاسداری کی امانت ان کے سپرد کی تھی نا, لیکن انہوں نے کیا کیا, اہل حق کو, ایمان لانے والوں کو, مدینہ کے مسلمانوں کو کعبے میں داخل ہونے پر پابندی لگا دی, ہے نا. اور ہونا کیا چاہیے تھا کہ وہ امانت میں خیانت نہ کرتے, لیکن انہوں نے خیانت کی. ان کو, وہ ابراہیم علیہ السلام کی اولاد تھے, ان سے وہ اپنا رشتہ اور تعلق جو ہے وہ جوڑتے ہیں, لیکن ان کے عمل دیکھیں تو کتنے ہٹ کر ہیں. اور کفور, کفور کے بھی معنی کیا ہے کہ یہ نہ شکرے ہیں, اتنی نعمتوں سے اللہ نے نوازا, خانہ کعبہ کی وجہ سے, ابراہیم علیہ السلام کی اولاد ہونے کی وجہ سے, لیکن اللہ کا شکر ادا کرنے کی بجائے انہوں نے اپنی ساری عبادتیں بتوں کے لیے وقف کر دی. کفور, اللہ کا کفر اور انکار کیا اور حقیقت پر, حق پر پردہ ڈال کر جو بت تھے ان پر نظر نیازیں چڑھانے لگے, نیاز مندیاں بتوں کے لیے کرنے لگے اور اللہ پسند ہی نہیں کرتا. اور آپ کو پتہ ہے یہ بات, جو امانتوں میں خیانت کرتے ہیں, جو نعمتوں کے ساتھ نشکری کرتے ہیں, جو نمک حرامی کرتے ہیں, جو حق کے خلاف جد و جہد کرتے ہیں, تو اللہ ایسے لوگوں کو کبھی پسند نہیں کرتا. ہمیں اپنے آپ سے پوچھنا چاہیے, کہیں ہم تو امانتوں میں خیانت نہیں کرتے, کہیں ہم تو اللہ کی نعمتوں کی ناشکری نہیں کرتے, ہے نا. نعمتوں سے گھر بھرا ہوا ہے, یہ جسم بھرا ہوا ہے, یہ کائنات بھری ہوئی ہے, اور ہم نعمتوں کا استعمال کر کے کتنا اللہ کو پہچانتے ہیں, کتنا اس کے آگے جو ہے وہ جھکتے ہیں. میرا ہی نا صبور دل شکر بجا نہ لا سکا, اس کی عطاتوں کی تو کمی ہوئی ہی نہیں, اس کی نوازشوں کی تو کمی ہوئی ہی نہیں. آیت 39 سورت حج جہاد کی اجازت کی پہلی آیت ہے. اس سے پہلے مسلمانوں کو جو ہے وہ کیا کہا جا رہا تھا کہ بس جو ہے وہ صبر کرے, اور مسلمانوں کی پورے مکی دور میں ٹریننگ کی جا رہی تھی, تربیت, لیکن اب کہا گیا اذن للذین یقاتلون بانہم ظلموا, اجازت دے دی گئی, اذن اجازت دے دی گئی, حکم ہوا, یہ مجھول ہے, ماضی مجھول, ان کو حکم دیا گیا, کن کو, ان لوگوں کو, یقاتلونا, جن کے خلاف جنگ کی جا رہی ہے, جن سے لڑتے ہیں کافر, جن سے لڑا جاتا ہے, کون, بِأَنَّهُمْ ظُلِمُوا, اس واسطے کہ ان پر ظلم ہوا. تو مسلمانوں کو جنگ کی اجازت اس لیے دی گئی کہ ان پر ظلم ہو رہا ہے. وَإِنَّ اللَّهَ عَلَى نَصْرِهِمْ لَقْدِيرٌ, اور اللہ یقیناً ان کی مدد پر قادر ہے. اب آپ دیکھیے کہ قتال فی سبیل اللہ کی یہ پہلی آیت, اور اس میں صرف اجازت دی گئی ہے نا. پھر بعد میں سورت بقرہ کی وہ آیتیں نازل ہوئی جن میں جنگ کا حکم دے دیا گیا. وہاں کیا کہا تھا, وقاتلوا فی سبیل اللہ الذین یقاتلونکم, سورۃ البقرہ آیت 190. اور 191 میں کیا کہا, وقتلوہم حیث ثقفتموہم واخرجوہم من حیث اخرجوکم. اور اس کی سورۃ البقرہ کی آیت 193 میں کہا, وقاتلوہم حتی لا تکون فتنۃ ویکون الدین للہ. پھر آیت 216 سورۃ البقرہ میں کہا, کتب علیکم القتال وہو کرہ لکم. پھر سورۃ البقرہ آیت 244 میں کہا, وقاتلوا فی سبیل اللہ واعلموا ان اللہ سمیع علیم. تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے, ایک ہے اجازت اور ایک ہے حکم. تو یہاں پر جو ہے وہ کیا ہے, اجازت دے دی گئی. کنہیں دی گئی, مسلمانوں کو, ایمان لانے والوں کو, مکہ کے مظلوم مسلمانوں کو اجازت دے دی گئی. اور اجازت ایسے نہیں دے دی گئی کہ جاؤ تم بھی ان سے جنگ کرو, بِأَنَّهُمْ ظُلِمُوا, ریزن بتائے گی اس کو, ہائی لائٹ کریں. تو یہ کیا مدافعت کی جنگ کی اجازت دی گئی نا. سمجھ آ رہی ہے آپ کو کہ آپ کو پتا ہے کہ مکی دور میں بھی بعض جرت مند صحابہ نے کافروں سے جنگ کرنے کی اجازت مانگی تھی, اللہ تعالیٰ نے اجازت نہیں دی تھی. مدینہ جب مسلمان چلے گئے اور ان پر مسلسل کافر ظلم ڈھاتے ہی رہے, تو اب جو ہے وہ مسلمانوں کو مدافعانہ جنگ کی اجازت دے دی گئی. اور ساتھ یہ بھی بتایا کہ مدافعت کی اجازت کیوں ہے, بِأَنَّهُمْ ظُلِمُوا وَإِنَّ اللَّهَ عَلَى نَصْرِهِمْ لَقَدِيرٌ, اور اللہ یقیناً ان کی مدد پر قادر ہے. تو اللہ رب العزت جو ہے وہ بتاتے ہیں کہ یہ جو میں نے وعدہ کیا ہے نا کہ اللہ مدافعت کرتا ہے ایمان لانے والوں کی, تو اللہ تعالیٰ کہتے ہیں کہ یہ میری طرف سے خوشخبری ہے. کوئی یہ نہ سمجھے کہ یہ چند مٹھی بھر مسلمان کیا کریں گے, ہے نا, کوئی ان کی مدد نہیں کرے گا. اور کافر جو ہیں وہ قوت میں ہیں, طاقت میں ہیں, تعداد میں زیادہ ہیں. تو اللہ رب العزت فرماتے ہیں, وَإِنَّ اللَّهَ عَلَى نَصْرِهِمْ لَقَدِيرٌ, کہ یقیناً اللہ جو ہے وہ ان کی مدد کرنے پر لقدیر, یقیناً قادر ہے. اس کے دو معنی ہیں, ایک تو یہ ہے کہ اللہ اس بات پر قادر ہے کہ بغیر جنگ کے بھی مسلمانوں کی مدد کرے اور ان کو غالب کر دے, کیونکہ اللہ کی قدرت نا, جیسے مرضی چاہے وہ کرے. پہلے بھی خانہ کعبہ کی حفاظت اللہ تعالیٰ نے ابابیل سے کروائی تھی نا, بغیر جنگ کے. دوسرے اس کے مطلب یہ ہیں کہ اللہ تعالیٰ اس بات پر بھی قادر ہے کہ وہ مسلمانوں کو جو تنگ دست ہیں, مٹھی بھر ہیں, بسر و سامان ہیں, ان کو کفار مکہ پر غالب کر دے. گو کے کفار جو ہیں اسلحہ, تعداد, مال و دولت کے لحاظ سے بہت بڑھ کر ہیں. تو اور سارے کفر جو ہے نا وہ احزاب بن جاتا ہے, گروہ بن جاتا ہے, یعنی مشرکین اور قبائل اور لوگ جو ہیں وہ ان کے ساتھ ہیں. تو اصل بات یہ ہے کہ جب اللہ کسی کی مدد کرے, اور اللہ جو ہے جو قدیر ہے, یہاں پہ خاص طور پر اللہ کی صفت قدیر, قدرت رکھنے والا. بعض اوقات بعض ہیلپ کرنا چاہتے ہیں, بچوں کی ماں باپ کرنا چاہتے ہیں, کسی کوئی اسلامی ملک دوسرے اسلامی ملک کی دشمن کے خلاف مدد کرنا چاہتا ہے, لیکن وہ قدرت نہیں رکھتا, اس کے وسائل ہی نہیں ہیں, وہ مدد کیسے کرے. تو وہ ذات مدد کرنے کے لیے تیار ہے, اور وہ جو کہ قادر ہے, اور وہ کرنا چاہتی ہے. تو جب اللہ کسی کی مدد کے لیے اٹھ کھڑا ہو تو دنیا کی کوئی بھی قوت ان کو شکست نہیں دے سکتی, وہ سپر پاور ہی کیوں نہ ہو. الذین اخرجوا من دیارہم, بغير حق الذين أخرجوا من ديارهم بغير حق إلا أن يقولوا ربنا الله. تب اللہ تعالیٰ جو ہے بڑی محبت کے انداز میں جو مظلوم مسلمان ہیں نا ان کی حمایت کرتے ہیں، ان کی مظلومیت کی وضاحت کرتے ہیں. اللہ تعالیٰ بتاتے ہیں کہ مارکہ حق و باطل میں اللہ رب العزت مسلمانوں کی مدد کیوں کرتے ہیں، اس کی کیا ریزن ہے. کہتے ہیں اصل وجہ یہ ہے الذین اخرجوا من دیارہم، کہ یہ لوگ اپنے گھروں سے نکال دیے گئے. اخرجوا نکال دیے گئے، ایک ہوتا ہے نا خرجہ نکلنا، اخرجہ نکالنا، اور اخرجوا مجھول ہے، یہ نکال دیے گئے. یہ بڑے مظلوم ہیں، یہ اپنے بھرے ہوئے گھروں سے، یہ اپنے ملک سے بے دخل کر دیے گئے. اور ان کا گناہ کیا تھا؟ بغیر حق، بغیر حق کے، بغیر کسی زیادتی کے، بغیر کسی جرم کے، بغیر کسی گناہ کے ان کو ان کے گھروں سے بے دخل کر دیا گیا. اور وہ جو ناحق ان کو بے دخل کر دیا گیا، اس کی اللہ تعالی وضاحت کیا کرتے ہیں؟ الا ان یقولوا ربنا اللہ، کہ بے شک یہ لوگ یہ کہتے ہیں کہ ہمارا رب تو اللہ ہے، اس کے سوا اور کوئی قصور ان کا نہیں تھا کہ انہوں نے یہ نعرہ توحید لگایا، انہوں نے عاشقی کا یہ گیت جو تھا نا اس کو، اس کی آواز بلند کی، ربنا اللہ، کہ ہمارا رب جو ہے وہ اللہ ہے. آپ دیکھ لیجئے کہ قصور کیا تھا، ہمارا رب اللہ ہے. اور آپ ان آیتوں پر اگر غور کریں تو آپ دیکھیں کہ یہ آیتیں مدنی دور سے تعلق رکھتی ہیں، ہے نا. کیوں؟ کہ مدینہ میں جب وہ مسلمان ہجرت کر کے آئے تو یہاں پہ ہجرت کا ذکر ہے. آپ دیکھیں سورت البروج میں بھی جو ہے وہ وضاحت ہوتی ہے کہ اہل ایمان جو ہیں ہر دور میں ان کو ستایا گیا. وَالسَّمَاءِ ذَاتِ الْبُرُوجِ وَالْيَوْمِ الْمَوْعُودِ وَشَاهِدٍ وَمَشْهُودٍ قُتِلَ أَصْحَابُ الْأُخْدُودِ النَّارِ ذَاتِ الْوَقُودِ إِذْ هُمْ عَلَيْهَا قُعُودٌ وَهُمْ عَلَى مَا يَفْعَلُونَ بِالْمُؤْمِنِينَ شُهُودٌ وَمَا نَقَمُوا مِنْهُمْ إِلَّا أَنْ يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ. تو اللہ تعالیٰ کہتے ہیں برجوں والے آسمان کی قسم، وعدہ کیے ہوئے دن کی قسم، حاضر ہونے والے اور حاضر کیے گئے کی قسم، کہ خندقوں والے ہلاک کیے گئے. وہ ایک آگ تھی ایندھن والی، یہ لوگ اس کے آس پاس بیٹھے تھے اور مسلمانوں کے ساتھ جو کر رہے تھے اپنے سامنے دیکھ رہے تھے. اور یہ مسلمانوں کے کسی گناہ کا بدلہ نہیں لے رہے تھے، مسلمانوں نے کوئی زیادتی گناہ نہیں کیا تھا. ان کا گناہ کیا تھا؟ یؤمنوا باللہ العزیز الحمید، کہ وہ اللہ غالب لائق حق کی ذات پر ایمان لائے تھے. صرف اللہ جو غالب ہے، جو کہ جس کی حمد اور تعریف کی جانی چاہیے، وہ اس پر ایمان لے آئے تھے. اس وجہ سے وقت کے سربراہ تھے، جو وقت کے حالات پر غالب لوگ تھے، انہوں نے خندقیں کھودی، خندقوں میں آگ جلائی، مسلمانوں کو جلتی ہوئی آگ میں ڈالا اور خندقوں کے کنارے بیٹھ کر جلتے ہوئے مسلمانوں کا جو تھا نا وہ تماشا دیکھ رہے تھے. تو اللہ تعالیٰ نے اعلان کیا قتل اصحاب الاخدود، یہ خندقوں والے ہلاک کر دیے گئے، جنہوں نے مسلمانوں کو خندقوں میں ڈال کر سائیڈوں پہ بیٹھ کر تماشا دیکھ رہے ہیں. اور مسلمانوں کا قصور کیا تھا اس زمانے کے؟ ایک اللہ پر، عزیز الحمید پر وہ ایمان لائے تھے. تو یہاں پہ بھی مکہ سے ان کو بے گھر کر دیا گیا، ان کے وطن سے ان کو نکال دیا گیا، اور ان کا قصور کیا تھا؟ ان یقول ربنا اللہ، کہ ہمارا رب جو ہے وہ اللہ ہے. آپ دیکھیں کہ جس ظلم کے ساتھ مسلمان نکالے گئے، کوئی ایک مسلمان تھوڑی تھا، ہجرت حبشہ उसको आप देखें, एक हिजरत हुई फिर दूसरी हिजरत हुई, उसके बाद मुसलमान जो थे वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इजाजत पर एक एक करके दो दो तीन तीन चार चार छोटे ग्रोहों में बड़े ग्रोहों में मदीना की तरफ कसरत से हिजरत करने लगे। आप तसव्वुर तो करें, आप भी आई हैं कनाडा और मैं भी आई हूँ, कोई अमेरिका आया, कोई बर्तानिया आया, कोई जो है वो किसी और आयरलैंड चला गया, तो मगरिब की दुनिया में लोग बहुत आए, मुसलमान बहुत आए, कोई तिजारत के लिए आया, कोई डॉलर के लिए आया, कोई अपने बेस्ट फ्यूचर के लिए आया, अपनी दुनिया कमाने के लिए आया, और एक वो भी तो थे जो कि अल्लाह की खातिर निकाल दिए गए, और एक मैं और आप भी तो हैं जो अपनी दुनिया बनाने के लिए निकले हैं, निकल आए। चलो अभी नियत कर लें इस धरती पर इस जमीन पर मूसा अलैहिस्सलाम बनकर किरदार अदा करेंगे, आज ही नियत कर लें, अभी भी देर नहीं है, है ना। अल्लाह की मदद आएगी, अल्लाह राजी हो जाएगा, लेकिन उनके उनका हालात क्या थे कि अल्लाह की खातिर उनको निकाल दिया गया, और इसके बहुत से वाकयात हैं, उनमें से एक दो मैं आपके सामने रखती हूँ। हजरत सुहेब रूमी रजी अल्लाह अन्हो, कुफारे कुरैश ने उनके साथ क्या मामला किया, आपको पता है कि हजरत सुहेब जो थे ये रूम से आए थे, और इनका मामला क्या था कि ये जो थे अरबी नस्ल नहीं थे, और जब ये मदीना की तरफ हिजरत करने लगे तो अहले मक्का ने इनसे कहा कि तुम यहाँ खाली हाथ आए थे और अब खूब मालदार हो गए हो, तुम जाना चाहो तो जा सकते हो, लेकिन खाली हाथ जा सकते हो, अपनी जिंदगी भर की कमाई यहां से नहीं ले जा सकते। हालांकि उन्होंने जो कुछ कमाया था अपनी मेहनत से कमाया था ना, किसी का दिया तो नहीं खाते थे, मगर वो गरीब दामन झाड़ कर खड़े हो गए और सब कुछ जालिमों के हवाले करके इस हाल में मदीना पहुंचे कि तन के कपड़ों के सिवा उनके जिस्म पर और कुछ भी नहीं था, उनके पास कुछ भी नहीं था। फिर इसी तरह हजरत उम्मे सलमा रजी अल्लाह अन्हा और इनके शोहर अबू सलमा रजी अल्लाह अन्हो अपने दूध पीते बच्चे को लेकर हिजरत के लिए निकले, तो बनी मुगीरा जो हजरत उम्मे सलमा रजी अल्लाह अन्हा के मेके वाले थे ना, उन्होंने जो है वो रास्ता रोक लिया, और अबू सलमा रजी अल्लाह अन्हा से कहा कि तुम्हारा जहां जी चाहे जाते फिर रहो, मगर हमारी लड़की को अपने साथ नहीं ले जा सकते, कबायली सिस्टम और बड़ा स्ट्रांग था, मजबूरन बेचारे बीवी को छोड़कर चले गए। फिर अब जो है वो बनी अब्दुल असद हजरत अबू सलमा के जो रजी अल्लाह अन्हा के घर वाले थे ना, उनके खानदान वाले, वो आगे आए और उन्होंने कहा बच्चा हमारे कबीले का है, इसे हमारे हवाले कर दो। इस तरह बच्चा भी और माँ और बाप, आप सोचें कि सब अलग हो गए, बच्चा ददियाल वालों ने ले लिया, बच्चे की वालदा को उसके घर वालों ने मेके वालों ने ले लिया, और अब जो है हजरत जो अबू सलमा थे अकेले उन्होंने मदीना की तरफ हिजरत की, और हजरत उम्मे सलमा रजी अल्लाह अन्हा तकरीबन एक साल अपने बच्चे और शोहर के गम में तड़पती रही, और आखिर बड़ी मुसीबत से अपने बच्चे को हासिल करके फिर वो मक्का में इस हाल में निकली कि अकेली औरत गोद में बच्चा लिए हुए ऊंट पर सवार थी और उन रास्तों पर जा रही थी जिनसे डाकू काफलों के साथ गुजरते थे, मुसल्लह काफलों गुजरते थे। आज भी यहां पे भी कनाडा में भी बहुत से लोग अकेले रहते हैं, माएं बच्चों के साथ रहती हैं, शोहर जो है वो गल्फ में जो है वो दिरहम और दिनार कमाने में लगे हुए हैं, है ना, तो औलाद के साथ है, सारी सहूलतें मुयसर हैं, और फिर भी आप सोचें कि डिप्रेशन और उदासी और मसाइल और परेशानियां, उनका आप थोड़ी देर के लिए जो है वो अंदाजा करें। तो इसी तरह एक और वाकया है कि अय्याश बिन रबिया अबू जहल के ये माँ जाए भाई थे, हजरत उमर रजी अल्लाह के साथ हिजरत करके मदीना पहुंच गए, पीछे पीछे अबू जहल अपने एक भाई को साथ लेकर जा पहुंचा और झूठ बोला, बात बनाई कि अम्मा जान ने कसम खा ली है कि जब तक अय्याश की सूरत न देख लूं, न धूप से साए में जाऊंगी और न सर में कंघी करूंगी, इसलिए तुम बस चलकर उन्हें शक्ल दिखा दो। ये नहीं कहा कि तुम्हें रखना है, बस एक दफा अम्मी जान को अपनी शक्ल दिखा दो फिर वापस आ जाना। वो बेचारे माँ की मोहब्बत में साथ हो लिए। मैं इस बात पे अक्सर सोचती हूँ कि आप देखें कि काफरों के अंदर एक फैमिली सिस्टम था ना, कबायली सिस्टम, माँ बाप की इज्जत एहतराम। तो अभी मुसलमान हुए हैं लेकिन माँ की इज्जत एहतराम तो है ना, गो के वो काफिर है तो कहते हैं अच्छा चलता हूँ जाके शक्ल दिखाता हूँ। और यहाँ की सोसाइटी में जिसमें अब हमारे घर भी उसकी आग की लपेट में आ रहे हैं कि अब वालदैन जो है ना वो ओल्ड हाउसेस में, और वालदैन का अदब और एहतराम नहीं है, वालदैन के साथ बच्चों का वो प्यार नहीं है, बस डॉलर स्टेटस मैं। क्योंकि बच्चे सेठ के हैं, खुद ही आए थे ना और खुद ही अब बीज लगाए थे, खुद ही फल जो है वो काट रहे हैं, तो फिर रोते क्यों हैं। अब क्या हुआ, वो बेचारे माँ की मोहब्बत में साथ हो लिए, रास्ते में दोनों भाइयों ने उनको कैद कर लिया, उनको रस्सियों से बांधा और मक्के में उन्हें लेकर इस तरह दाखिल हुए कि वो रस्सियों में जकड़े हुए थे और दोनों भाई पुकारते जा रहे थे कि अहले मक्का अपने अपने नालायक लौंडों को यूं सीधा करो जिस तरह हमने किया है। हालांकि जब अबू जहल ने जाकर कहा था ना कि माँ ये कह रही है और आ जाओ, तो हजरत उमर रजी अल्लाह अन्हु के साथ हिजरत की थी ना हजरत अय्याश ने, अय्याश बिन रबिया ने, उन्होंने हजरत उमर फारूक रजी अल्लाह अन्हु के साथ हिजरत की थी। किसके साथ? हजरत उमर फारूक रजी अल्लाह अन्हु के साथ। अबू बकर के साथ किसने? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु। तो उमर फारूक रजी अल्लाह अन्हु ने पता क्या किया था, हजरत अय्याश को समझाया था, कहा था इनकी बातों में ना आना, तुम्हारी माँ को जब धूप सताएगी साए में आ जाएगी, जब सर में जुएं पड़ जाएंगी ना तो खुद ही कंगी कर लेगी, और जब उसको भूख लगेगी तो खुद ही खाना खा लेगी, परवाह ना करो किसी बात की, बस अब तुम मत जाओ। लेकिन वो माने नहीं और चले गए और फिर उनके साथ ये सुलूक हुआ। तो एक कहानी नहीं, ढेरों कहानियां हैं, वो जो है वो सूरत बुरूज की कहानियां पढ़ लें, असहाबे कहफ की कहानियां पढ़ लें, और आप मक्का के मजलूम मुसलमानों की कहानी पढ़ लें। अय्यकुलु रब्बुनल्लाह, उन्होंने कहा कि अल्लाह हमारा रब है, और अपने अमलों का भी जायजा लें, मैं भी जायजा लेती जाऊं और आप भी जायजा लेती जाएं कि हम अल्लाह की खातिर कितनी कुर्बानियां करते हैं। आप अफगानिस्तान के मुसलमानों को देखें, कितने साल हो गए उनको जो है वो अल्लाह की खातिर जिहाद करते हुए और हिजरत करते हुए, अपनी इज्जतों को लुटाते हुए और खून के नजराने पेश करते हुए। आप फिलिस्तीन के मुसलमानों को देखें, क्या हुसन है। वो इलाका जिसको अल्लाह ताला बार बार कहते हैं अर्दुल मकद्दसा, पाक जमीन, रूहानी लिहाज से भी मादी लिहाज से भी, फलों की कसरत, जमीन की जरखेजी, नहरों की फरावानी, नबियों नबी सबसे ज्यादा शाम और फिलिस्तीन के इलाके में आए, और आज वहां पे बम बरसते हैं, आज वहां पे इज्जतें लूटी जाती हैं, आज बच्चों को शहीद किया जाता है, मस्जिदें मिसमार की जाती हैं। तो आप दुनिया में कहानियां देखें, मुसलमानों के हालात देखें कि कसूर क्या है। रब्बुनल्लाह, और मैंने और आपने भी तो ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह पढ़ा है, रोजे आ गए तो वही भारी हो गए, जकात निकालनी पड़ जाए तो कहते हैं हाँ सोना पहना भी नहीं और अब जकात देनी पड़ रही है, और फिर ये के फिर ये सवाल पूछना शुरू कर देते हैं कि वो सुना है कि जो है वो उस जेवर की जकात है जो सिर्फ पहनते हैं, या फिर ये सवाल पूछते हैं कि असल में जो है वो कहते हैं कि जो जेवर जो है वो औरत ने नहीं देनी, वो शौहर ने देनी है, ना दे तो फिर उसने देनी नहीं है औरत ने, तो फिर आप वो जेवर दे दे, लेकिन यानी जेवर में से जकात दे दे, अगर शौहर आपको पैसे नहीं देता जेवर की जकात देने के तो फिर वो जेवर जकात में दे दे, यानी सारा नहीं जितना जकात बनती है सारा दे दे, तो फिर सोने पे सुहागा, ये तो नसीबों की बात है जो ये दे दे। तो जो है वो अबू दहदा और तलहा, हजरत तलहा अंसारी, तो फिर कोई कोई होता है ना। तो खैर, रब्बुनल्लाह कहने की कीमत बड़ी भारी है, और जब रब्बुनल्लाह कहें तो असहाबे कहफ को याद करें, जब रब्बुनल्लाह कहें तो बिलाल हबशी रजी अल्लाह अन्हु को याद करें। अहद अहद की पुकार, मक्का की गलियां जो थी ना मक्का की गलियों में उसकी सदा और गूंज सुनाई देती थी, तपती रेत को उनकी चर्बी पिघल कर बुझा देती थी। जब रबुनल्लाह को समझना हो तो हजरत खबाब बिन अर्थ की जिंदगी को देखें, हजरत खुबैब को देखें, किसी को सूली पे चढ़ा दिया गया, किसी की कमर पर जो है वो चर्बी के पिघलने के निशान थे, और मैं और आप रोते हैं रोते हैं। बुर्का कैसे पहने और रिश्तेदारों से हुस्ने सलूक कैसे करें और सबर कैसे करें और कितना सबर करें, और बस हो गई और दूसरे तो इतनी ज्यादतियां कर रहे हैं और फिर मैं सबर करूं और कितना करूं, और बता नसरुल्लाह अल्लाह तेरी मदद कब आएगी, ये मेरा और आपका हाल है। और छुट्टियां कब होंगी, कब तक क्लास चलती रहेगी, और बाजी रोजे हैं क्लास है, ऊपर से आपने रोजों पे एक असाइनमेंट भी दे दी है, कितनी मुश्किल है ना, है ना, मुश्किल तो है वैसे, उधर से वसीयत लिखनी और अर्जल उमर, अल्लाह जवानी के बाद जो बुढ़ापा दिखाता है वो एक होमवर्क था कि किसी ओल्ड जो है हाउस में या किसी भी बूढ़ा या बूढ़ी कोई बुजुर्ग जो कोई है आपके खानदान का या किसी का, उसको विजिट करना था ताकि आंखों से देखा जाए कि कैसी बातें फिर होती है ना, और भी बहुत सी चीजें। तो ये क्या बात है, अभी क्लास में दाखला लिया था, सोचा था ठंडे पेटों कुरान समझ आ जाएगी, और है वैसे ये ठंडे पेटों, पढ़ाने वाले हम जैसे और पढ़ने वाले भी हम जैसे। तो आप सोचें कि पढ़ाने वाले जिब्राइल, पढ़ने वाले रसूल अल्लाह, पढ़ाने वाले रसूल अल्लाह और पढ़ने वाले सहाबा और सहाबियात, तो फिर पढ़ने और पढ़ाने का सुरूर कैसा था। और आज के दौर में भी बाज़ लोग कुरान पढ़ते हैं तो दिल पिघल जाता है, आंखें बहने लगती हैं, कुछ करने को दिल ही नहीं चाहता, दिल चाहता है सब कुछ छोड़ छाड़ कर कहीं चले जाए वाकई जंगल में ना। तो रब्बुनल्लाह, ये है असल बात। फिर अल्लाह रब्बुल इज्जत अपना एक कानून बयान करते हैं कि अल्लाह का कानून क्या है। अल्लाह ताला का हक को बातिल के मार्के में कानून ये है, वलौला दफउल्लाहि नासा बादहुम बिबादिल्ला हुद्दिमत सवामेउ फबियाउ व सलावातु व मसाजिदु युज़करू फी हस्मुल्लाहि कसीरा। अल्लाह ताला कहते हैं वलौला, और ऐसा क्यों ना हो, और अगर ना होता, दफउल्लाहि के अल्लाह दूर करता, अन्नासा लोगों को, बादहुम बिबाद बाज को बाज के जरिए, अगर अल्लाह ताला कुछ लोगों के जरिए कुछ लोगों को दूर न करता, लहुद्दीमत तो गिरा दी जाती, तो मिसमार कर दी जाती, तो ढा दी जाती, है ना, गिरा देना, और धड़ाम से इमारतें गिर जाएं, और कौन सी इमारतें, सवामेउ और स्वाद मीम ऐन, ये जिसे कहते हैं इबादतगाह को कहते हैं, और बुलंद पहाड़ों में सौमा जो है ये बुलंद पहाड़ों में मकान के लिए इस्तेमाल हुआ है, और ईसाई राहिब क्या करते थे, इबादत के लिए खलवत और गोशा नशीनी की जिंदगी इख्तियार करते थे, तो वहां पे जो है वो ऐसा कमरा बना लेते, ऐसा घर बना लेते जिसमें मीनार होता और दूर से जैसे नजर आता, लेकिन ये कि वो खलवत को जाके इख्तियार करते। तो ढा दी जाती सवामेउ, क्या ढा दी जाती, खानकाहें इबादत गाहें ढा दी जाती, और किसकी इबादत गाहें, ईसाइयों की, और वैसे जो सौमा है ये सिर्फ ईसाइयों की इबादत गाह के लिए ही नहीं इस्तेमाल होता, बल्कि क्या है, यानी जो भी राहिब एक इबादत गाह बना लेता है ना, ये उसके लिए इस्तेमाल किया जाता है। और फिर दूसरा लफ्ज है वह बियाउन और माबद, आप देखें कि बियाउन जो है इसके मानी है और माबद, तो या फिर इसके मानी आप बियाउन के आप क्या कहेंगे, यानी इबादत गाह है कौन सी, गिरजा, तो बियाउन जो है ये बियातुन की जमा है, ये कहते हैं कि वैसे तो ये नसारा के गिरजों का नाम है ना, लेकिन चूंकि नसारा के लिए सवामे आ गया ना, और वो भी तो इबादत गाह है ना, कोई भी राहिब, राहिब तो किसी भी कौम में से हो सकता है ना, لیکن سوامے کہتے ہیں یہ عیسائیوں کے لیے آیا، راہبوں کی عبادت گاہ، اور عیسائیوں میں راہب زیادہ پائے جاتے ہیں نا. اور بیام جو ہے یہ ہے تو نصارہ کے کنیسوں کا نام، اور یہاں پہ جو ہے یہ لفظ بھی آیا ہے کس کے لیے؟ گرجوں کے لیے آیا ہے. تو اور پھر کس کے لیے استعمال ہوا؟ گویا کہ عیسائیوں کے لیے. وصلوات، اور صلوات جو ہے یہ یہودیوں کے عبادت خانے کا نام ہے. تو یہاں پر اللہ تعالیٰ نے تین جو لفظ استعمال کیے ہیں، یہ سوامے جو کہ راہب کے لیے ہے، بیاون عیسائیوں کی عبادت گاہ کے لیے، اور صلوات یہودیوں کے نماز پڑھنے کی جگہ، کیونکہ یہودیوں کے ہاں سلوتا آرامی زبان کا یہ نام ہے، انگریزی لفظ، اور اسی سے لاطینی میں نکل کر پھر انگلش میں گیا نا سلوٹ. تو بہرحال تو یہ تین لفظ جو آئے اور ان کو استعمال کرنے کا لانے کا مقصد کیا ہے کہ عبادت گاہیں خواہ وہ عیسائیوں کی ہیں خواہ وہ یہودیوں کی ہیں، اور مسلمانوں کے لیے مساجد کو آیا. اور مساجد آپ دیکھیں سجدہ سے ہے، سین جیم دال، اور سین جیم دال جو ہے کیا کرتے ہیں کہ آپ اپنی پیشانی، اپنا ماتھا، اپنا چہرہ، چہرہ جسم کا سب سے عزت والا، شان و شوکت والا، جلال والا اور بلندی والا جو ہے وہ مقام ہے، جگہ ہے، لیکن سجدے کی حالت میں تو وہ بھی انسان زمین کے ساتھ ٹکا دیتا ہے، زمین پر لگا دیتا ہے، ہے نا، کہ اللہ تعالیٰ میرا پورا وجود، میری عزت، میری ناک، میرا سب کچھ اب تیرے نام ہے. جھکنے کا مطلب کیا ہے کہ میں کیا جھکی، میں نے اپنا سب کچھ جھکا دیا تیرے لیے، میں تیری ہو گئی. لیکن اپنا تو حال یہ ہے جو میں سر بسجدہ ہوا کبھی تو زمین سے آنے لگی صدا، تیرا دل تو ہے سنم آشنا، تجھے کیا ملے گا نماز میں، ہے نا، تو بچا بچا کے نہ رکھ اسے، تیرا آئینہ ہے وہ آئینہ، کہ شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں. تو اللہ تعالیٰ فرماتے ہیں کہ اگر کچھ لوگوں کے ذریعے سے کچھ لوگوں کو جو ہے اللہ تعالیٰ کچھ لوگوں کے ذریعے کچھ لوگوں کو دفع نہ کرتا، ان کو دور نہ کرتا، تو کیا ہوتا کہ خانقاہیں، گرجیں، معبد، عبادت گاہیں جو ہیں یہ ساری جو ہیں، اور مسجدیں ساری کی ساری جو ہیں وہ ڈھا دی جاتی، ان کو مسمار کر دیا جاتا. اور وہ ان سب کی نشانی کیا ہے؟ یوز کرو فی حسم اللہ کثیرا، جن میں اللہ کا نام کثرت سے لیا جاتا ہے. اچھا یہاں پہ اللہ تعالیٰ نے ان عبادت گاہوں کا نام کیوں لیا؟ وہ کسی کی بھی ہے، یہودی ہیں، عیسائی ہیں، مسلمان ہیں، اور کوئی قوم ہے اس کی کوئی عبادت گاہ ہے، کوئی بھی. کیونکہ اب یہاں پہ بیا جو ہے یہ بھی بیع کرنا، اپنا آپ دے دینا، خرید فروخت، گویا کہ کچھ کرنے پر آپ تیار ہو گئے نا، بیچ دینے پر، خرید لینے پر، بیع کر لینا، تجارت کر لینا، یعنی اللہ کا ہو جانا. تو اصل جو وجہ ہے وہ یہ ہے کہ جب بھی کسی سوسائٹی میں، کسی قوم میں، کسی ملک میں کوئی حملہ کرتا ہے تو انسان عام سوسائٹی وہاں کی جا کر عبادت گاہ میں پناہ لیتی ہے، کیونکہ بڑے سے بڑا ڈاکو، بڑا سے بڑا قاتل، بڑا سا بڑا جو باغی بھی ہوتا ہے نا، اس کی ذہن میں عبادت گاہ کے لیے ایک عزت اور احترام ہوتا ہے، ہے نا، اور وہ کیا کرتا ہے کہ اس کو ایک عزت اور احترام دیتا ہے. تو اسی لیے وہ ہے نا کہ مسجد میں، حرم میں قاتل پر بھی ہاتھ نہیں اٹھایا جا سکتا. تو اب کیا تھا کہ یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں کہ دنیا میں حالات یہ ہیں کہ جب بدی زور پکڑنے لگتی ہے تو جو بد لوگ ہوتے ہیں وہ کیا کرتے ہیں؟ قوت کے زور پر جو ہیں وہ جو کمزور ہیں ان کو گرانا شروع کر دیتے ہیں، ان کو مارنا شروع کر دیتے ہیں، اور سوسائٹی کو اتنا تنگ کرتے ہیں کہ ان کے گھروں کو بھی مسمار کرتے ہیں. گھر ہی نہیں بلکہ یہاں پہ کہا کہ خانقاہیں، گرجیں، معبد اور مسجدیں تک ڈھا دی جاتی، یعنی عبادت گاہیں جو ہیں وہ تک جو ہے ان کی برقرار نہیں رہیں گی جس میں اللہ کا ذکر کیا جاتا ہے. تو برقرار کیا رہیں گے؟ بت خانے، مزار، آستانے، صرف وہی جو ہیں وہ نظر آئیں گے نا. تو गोया के जो असल बात बताई जा रही है वो ये है कि अल्लाह ताला फिर ऐसे हालात में क्या करते हैं, ये अल्लाह का कानून है कि वो कमजोर लोग जो हैं, जो हक वाले लोग हैं, उनकी मदद करते हैं, और वो थोड़े हों वो कमजोर हों तो अल्लाह ताला उनकी मदद करते हैं, तो बाज को बाज के जरिए जो है वो फिर खत्म कर देते हैं, बाज को बाज के जरिए जो है फिर अल्लाह ताला दफा कर देते हैं। तो ये जो आयत है इसमें जो है वो एक बहुत बड़ी जो है वो हिकमत बताई गई कि जिहाद की हिकमत है। ये जो अल्लाह ताला ने आयत नंबर 40 में कहा ना, अल्लज़ीना उखरिजू मिन दियारहिम बिगैर हक, तो और इसे पिछली आयत में कहा कि उज़ीना लिल्लज़ीना युकातलूना, कि चूंकि लोग इनसे लड़ते हैं इनको जंग की इजाजत दे दी गई। तो अब लोग ये सोचें अगर कि मुसलमान क्यों जंग करते हैं, वो क्यों जिहाद करते हैं, अल्लाह ताला तो रहीम है, अल्लाह ताला तो बहुत ही रहम करने वाला है, उसने क्यों जो है वो किताल कुफार के अहकाम नाजिल कर दिए। तो अल्लाह ताला कहते हैं अगर ऐसा न किया जाता तो किसी मजहब और दीन की खैर ना थी, सारे दीन मजहब और इनकी इबादत गाहें जो थी वो ढा दी जाती। तो ये चंद इबादत गाहों का नाम लेकर सवामेउ जो कि राहिबों की इबादत गाह है और किसी कौम के हो सकते हैं, व बियाउन ईसाइयों के गिरजे, व सलावातुन यहूदियों की इबादत गाहें, व मसाजिद और मुसलमानों की। तो फिर होता क्या कि दुनिया में जितने भी दीन और मजहब थे और उनकी जो इबादत गाहें थी अपने अपने वक्त में उनका एहतराम और हिफाजत तो जरूरी है ना, जैसे हिंदू हैं, आतिश परस्त हैं, मजूसी हैं, तो वो भी तो उनकी एक इबादत गाह है और एक एहतराम करते हैं ना, लेकिन ये कि फिर ऐसे में कोई किसी का जो है ना एहतराम नहीं करता। तो असल बात ये है कि अमन के लिए अल्लाह ताला ने इजाजत दी है और ये अल्लाह का कानून है कि बाज को बाज के जरिए से जो है वो क्या कर देते हैं, फिर दफा कर देते हैं। अच्छा, अब यहां पर जो है वो एक सवाल पैदा होता है कि अल्लाह ताला ने वादा किया है मुसलमानों से कि उनको गलबा देगा, है ना, और अल्लाह ताला ऐसे हालात भी पैदा कर सकता है कि वो अहले ईमान को हमेशा गलबा दे, फिर अल्लाह गलबा देता क्यों नहीं है, इसकी क्या वजह है? तो इसकी वजह क्या है? हाँ, इसलिए कि अल्लाह ताला जो है वो ये चाहते हैं कि तौहीद की तरफ बुलाने वाले, दीने हक को कायम करने वाले और शर की जगह जो है वो खैर को जो फरोग देने वाले हैं ना, उनके अंदर बेसिक क्वालिटीज हो। उरूज और जवाल के लिए, उरूज कौन सी कौमें हासिल करती हैं, वो कोई भी हो, वो काफिर हो या मुसलमान, जो मेहनत करती है, जो वक्त की पाबंद है, जिसमें ईमानत है, जो सच बोलती है, जो चीटिंग नहीं करती, जो मेहनत मुशक्कत करती है, जो जो भी एक दुनिया में बेस्ट क्वालिटीज चाहिए, जो कौन उन क्वालिटीज को अपनाती है, तो अल्लाह ताला, दुनिया की बात है ना, तो अल्लाह ताला उनको जो है वो फतह दे देता है। और इसके साथ ही आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में खुल्फाए राशिदीन का दौर था और खुद रसूल अल्लाह का दौर फतूहात का सिलसिला था, और आप देखें कि मुसलमानों ने मदाफियत की है, खुद जंग नहीं की। आज मुसलमानों को टेररिस्ट कहा जाता है और कहा जाता है कि इस्लाम जो है उसमें तो इतनी जंगें हुई, आप देखें कि मुसलमानों को मक्का से निकाला गया, मुसलमानों ने काफिरों को तो नहीं निकाला ना मक्का से। नंबर दो, मदीना में काफिर आए जंग करने, मुसलमान तो मक्का जंग करने नहीं गए ना, गज़वा बदर हुई तो कहां हुई, मदीना में, गज़वा ओहद हुई तो कहां हुई, मदीना में, गज़वा अहज़ाब हुई तो कहां हुई, मदीना में। तो जब सर पर दुश्मन चढ़ गया तो मुसलमानों ने अपनी मदाफियत की, अल्लाह मुसलमानों के फिर साथ है, है ना, कि मुसलमानों ने ज्यादती नहीं की ना। और फतह मक्का जो हुई है तो उसमें क्या है कि कोई जंग नहीं की, अमन के साथ जो है वो फतह मक्का हो गई। और फिर उम्र फारूक रजी अल्लाह का जमाना और अबू बकर सिद्दीक रजी अल्लाह का जमाना, और खास तौर पे उम्र फारूक रजी अल्लाह का जमाना फतुहात का जमाना कहलाता है। तो इसमें भी क्या था कि मुसलमान जहां जहां गए अमन का पैगाम लेकर, इस्लाम का पैगाम लेकर, है ना, और अगर किसी कौम ने इस्लाम को कबूल कर लिया तो उनको जो है वो कुछ भी नहीं कहा गया, ईमान की इस्लाम की दावत दी गई, और उसके बाद भी यानी इस्लामी हुकूमत को उन्होंने कबूल किया और फिर भी वो काफिर उन्होंने रहना पसंद किया, तो उनको इजाजत थी कि वो जिजिया देकर जो है वो मुसलमानों के जेरे नगी जो है वो रह सकते हैं ना, कि उनको मुसलमानों की हुकूमत में अपने दीन के मुताबिक अमल करने की इजाजत है, क्योंकि इस्लाम जबरदस्ती तो नहीं है ना। तो बहरहाल असल बात यह है कि इसकी वजह यह है कि अल्लाह ताला का ये बहुत बड़ा फजल है कि वो किसी एक ग्रोह को दुनिया का उसने इक्तदार का पट्टा नहीं दे दिया। वक्तन फक्तन दुनिया में एक ग्रोह को दूसरे ग्रोह से तबाह करता रहता है, दफा करता रहता है, और अगर अल्लाह ऐसा ना करता तो जमीन में फसाद मच जाता। जैसे एक ही सुपर ताकत होती, अल्लाह ताला एक सुपर ताकत को दूसरी सुपर ताकत से शिकस्त देता है। क्यों? और अल्लाह ऐसा क्यों करता है कि जब कोई ज्यादती की हद कर दे, जो जब कोई हुदूद से बाहर निकलता है ना, फिर वो उसका वहीं से उसका जवाल शुरू हो जाता है, अंदर ही अंदर खाना जंगी और खुद अपनी वो मौत जो है वो मर जाते हैं। और बहरहाल तो ये मकसद है कि अगर ऐसा ना किया जाता तो क्या होता कि ये मसाजिद, ये इबादत गाहें, यूज करू फी हस्मुल्लाही कसीरा, जिसमें अल्लाह का नाम कसरत से लिया जाता है, वो सब की सब जो है वो तबाह कर दी जाती। फिर फरमाया वलयंसुरनल्लाहु मैयंसुरु, अल्लाह जरूर उन लोगों की मदद करेगा जो इसकी मदद करेंगे। अब यहाँ पे उस सवाल का जवाब है कि जो लोग ये कहते हैं कि हम मुसलमान हैं तो फिर हमें फतह क्यों नहीं हो रही, तो असल वजह यह है कि अफगानिस्तान के मुसलमान जो थे, जब वो अल्लाह की खातिर लड़ रहे थे तो पत्थरों से उन्होंने एक सुपर ताकत का मुकाबला किया, ऊपर से वो असलहा के जहाज लेकर आते थे और ये पहाड़ों से पत्थर लेकर उनका मुकाबला करते थे, है ना, तो उनको फतह हो गई। दुनिया ने ये रंग देखा आज भी, लेकिन जब फतह होने के बाद अफगानिस्तान के मुसलमान इक्तदार के लिए, कुर्सी के लिए, ओहदों के लिए, मनासिब के लिए आपस में लड़ने झगड़ने लगे, तो जीती हुई जंग जो थी वो, जीती हुई फतह जो थी वो शिकस्त में तब्दील हो गई। आज तक अफगानिस्तान में खाना जंगी है, है ना। गज़वा उहुद में मुसलमान जीते थे ना, अल्लाह ने मदद की थी उनकी, क्योंकि मुसलमानों ने अल्लाह की मदद की थी, अल्लाह के दीन की खातिर वो उठे थे, तौहीद के लिए उठे थे। और जब वो माले गनीमत पर जो थे वो भागने लगे, उसको इकट्ठा करने लगे, तो आप देखें गज़वा उहुद का नक्शा भी जो था ना वो पलट गया था। तो असल बात है दुनियादारों की तरह मुसलमानों की जंगें इक्तदार, कुर्सी, चंगेज खान, हलाकू, सिकंदर आजम की तरह नहीं होती, है ना, बल्कि क्या है यानी सिकंदर जिसने दुनिया को फतह कर लिया तो किसके लिए होती हैं? अल्लाह की जमीन पर अल्लाह का दीन कायम करने के लिए होती हैं। तो जो अल्लाह की मदद करते हैं, जो अल्लाह के मददगार कौन होते हैं, जो अल्लाह की जमीन पर खैर को कायम करें, जैसे ईसा अलैहिस्सलाम ने नारा लगाया था मन अंसारी इलल्लाह, तो उन्होंने क्या कहा, नहनु अंसारुल्लाह, हम हैं अल्लाह के मददगार। और अंसार मदद करने वाले, मदीना के मुसलमानों को अंसार कहा जाता है, मुहाजरीन हिजरत करने वाले, मक्का के मुसलमान, यानी अल्लाह की खातिर उन्होंने अपना सब कुछ जो है वो छोड़ दिया। तो बड़ी वाज़े बात है वला यंसुरनल्लाहु मैं यंसुरु, अल्लाह जरूर उन लोगों की मदद करेगा जो उसकी मदद करेंगे, जो अल्लाह की जमीन पर अल्लाह के दीन को कायम करेंगे, जो अल्लाह का नाम लेकर, इस्लाम का नाम लेकर वोट तो लेंगे, और वोट जब ले लेंगे जीत जाएंगे तो उसके बाद अंग्रेज के कानून पर हुकूमत को चलाना चाहेंगे, तो अल्लाह तो फिर उनको आपस में लड़ाएगा ना, फिर आपस में ही कौमी असेंबली में एक दूसरे पर मुसलमान कुर्सियां फेंकेंगे ना, जहां पे बैठकर मुसलमानों के मसाइल हल करने थे वहां बैठकर क्या है कि वहां पे ढींगा मुश्ती, लड़ाई झगड़ा जो है वो होगा। तो ये है असल में बात। तो जो अल्लाह वाले होते हैं, जो अल्लाह की मदद करते हैं, अल्लाह ताला कहते हैं इन्नल्लाह लकवीयुन अजीज, बेशक अल्लाह बड़ा ताकतवर है, लकवी कवी मजबूत, यानी ऐसे को कहते हैं जो कि बड़ी कुवतों वाला हो। तो लोगों अल्लाह क्यों नहीं मदद करेगा तुम्हारी, है मुसलमानों, अल्लाह बड़ी कुवतों वाला है, और साथ ही अजीज, अल्लाह सिर्फ कुवतों वाला नहीं है बल्कि गालिब है। गोया के अल्लाह ताला जो है, अल्लाह की जात जो है उसकी ये सिफात है, कि वो किसी की मदद का मोहताज नहीं है। जैसे अब यहाँ पे जो कहा कि अल्लाह कवी है और अजीज है, वो गालिब है और बहुत ही कुवतों वाला है, इसका क्या मतलब है? पीछे कहा कि जो अल्लाह की मदद करेगा अल्लाह उसकी मदद करेगा, तो क्या अल्लाह जो है वो कमजोर है जो अल्लाह को मदद की जरूरत है? नहीं, असल में इंसान जब अल्लाह की मदद करता है तो अपनी मदद खुद करता है ना। अल्लाह का ये तरीका नहीं है कि अल्लाह ताला जो है वो तख्ते हुकूमत बिछा कर दे और कहे कि आओ मुसलमानों इस पर काबिज हो जाओ, ये अल्लाह का तरीका नहीं है। जैसे बनी इसराइल चाहते थे ना कि मैदान में नहीं जाएंगे, जंग जीत कर, जंग लड़कर नहीं जीतेंगे, बल्कि क्या कहते थे कि बगैर लड़े ही जीत हो जाए। और मुसलमान अगर ये चाहते हैं कि बगैर लड़े ही, घरों से निकले ही जो है वो उनको फतह हो जाए, तो गज़वा बदर में आप देखें मुसलमानों को क्या कहा गया कि तुम जब अल्लाह अपनी मदद भेजेगा, फरिश्ते भेजेगा, जब तुम मैदान में जंग में उतरोगे, तो जब निकलोगे कुछ करोगे, तो असल बात क्या है कि अल्लाह की मदद का मतलब अपनी मदद करना है। और दूसरी बात क्या है कि अल्लाह जो है ये बताना चाहते हैं कवीउल अजीज कह के जो काफिरों का असलहा है, उनकी भारी तादाद है, मुसलमान उससे परेशान ना हो। अल्लाह ताला कह रहे हैं कि मैं जो हूं तुम्हारी पुश्त पर, तुम्हारी नुसरत और हमायत के लिए कवी भी हूं और अजीज भी हूं। अब फिर अब अल्लाह ताला बता रहे हैं कि मैं किन लोगों की मदद करता हूं, यानी वो लोग जो मेरी मदद करते हैं, मेरी जमीन पर मेरी खुदाई को कायम करते हैं ना, उनकी मैं मदद करता हूं। उन लोगों की क्वालिटीज क्या होती है, उनकी सिफात क्या होती है? अल्लज़ीना इमकन्नाहुम फिल अर्दि यकामुस्सलाता वआतुज़्ज़काता वअमरु बिल मारूफ वनहौ अनिल मुनकर वलिल्लाहि आक़िबतुल उमूर। उन लोगों की ना ये सिफात होती है जो हक और बातिल की कशमकश में जो है वो हिस्सा लेते हैं और जिहाद करते हैं और जंग करते हैं। तो अहले ईमान की इन के अंदर ये सिफात होनी चाहिए। और जिस इस्लामी हकूमत के अंदर और इस्लामी जमात के अंदर, इस्लामी ग्रोह के अंदर ये सिफात होती हैं, तो फिर अल्लाह ताला जो है उनको जमीन पर गलबा और इक्तदार दे देता है। और यहाँ पे जो है वो अल्लज़ीना इन मक्कन्नाहुम फिल अर्दी, अल अर्द से मुराद जो है, बाज मुसलमानों की राय क्या है मुफस्सरीन की, के अर्दे मक्का मुराद है। अर्दे मुराद मक्का की सरजमीन है कि जब जिहाद की इजाजत दे दी गई तो मतलब क्या था कि हरम में आजादी और तत्हीर की जाए, कि हरम को जो कफार और खवान है ना उनसे आजाद करवाया जाए। हजरत इब्राहिम अलैहिस्सलाम ने हरम में अपनी औलाद को जब बिठाया था, बसाया था, तो उस वक्त जो है सूरत बकरा की आयत नंबर 124 से 128 को अगर आप पढ़ें तो क्या बात पता चलती है कि हजरत इब्राहिम अलैहिस्सलाम ने बसाते वक्त अल्लाह ताला से क्या दुआएं मांगी थी, है ना? उन्होंने कहा था रब्बिज अल हाजा बलदन आमिनम वर्जुक अलहु मिन समराती من آمن منهم بالله واليوم الآخر, तो अल्लाह ताला ने कहा था ومن كفر فأمته قليلا ثم أضطره إلى عذاب النار وبئس المصير, है ना? तो रही दुनिया वो तो मैं सबको दे देता हूं, लेकिन आखिरत में उनको फिर मैं दर्दनाक अजाब की तरफ जो है वो खींचूंगा। और दूसरी बात ये कि उस वक्त भी खाना काबा को बनाते वक्त अल्लाह ताला ने जो है वो इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम से वादा लिया था अन ताहिरा बैतिया लित्ताइफीन वल आकिफीन वर रुकअ सुजूद, है ना? तो अब क्या है कि खाना काबा में बुत, उसके रहने वाले काफिर और मुशरिक और शिर्क और ये सारी जो है मुज़ियातियां, तो अल्लाह ताला बता रहे हैं कि दरअसल खाना काबा को बनाने का मकसद क्या था। और अगर इक्तदार मिलता तो ये क्या करते, ये वो लोग हैं कि अगर हम इनको जमीन में मक्कन ना हूं, अगर हम इनको इक्तदार दें, मीम काफ नून इसके मानी क्या है, कुव्वत देना, इक्तदार देना, तो अगर हम इनको इक्तदार देते जमीन में, यानी مکہ میں اقام الصلاۃ تو وہ نماز قائم کریں گے، وہ آتوا الزکاۃ اور وہ زکات ادا کریں گے، یعنی اکیلے اپنی نماز اور روزے کی فکر نہیں کریں گے، اپنی نماز اور زکات کی فکر نہیں کریں گے، بلکہ یہ اسلامی حکومت کی ذمہ داری ہے کہ وہ اس سسٹم کو جو ہے نا وہ قائم کریں گے کہ پوری ریاست میں نماز اور زکات کا نظام قائم کیا جائے. یہ پہلا فرض ہے اسلامی ریاست کا. دوسرا کیا ہے کہ نیک جو اچھے کام ہیں، نیک کام ان کا فروغ، وَأَمَرُوا بِالْمَعْرُوفِ، اور جو برے کام ہیں نا ان کی روک تھام. گویا کہ ایسے محکمے بنائے جائیں، ایسے طور طریقے اختیار کیے جائیں، اسلامی سٹیٹ، اسلامی حکومت ایسے محکمے بنائے، ایسے طور طریقے اختیار کرے، ایسے لوگوں کو آگے لائے جس سے نیکی کو فروغ ہو اور جو منکر ہے، جو برائیاں ہیں وہ ختم ہوں. اب اسلامی حکومت یہ نعرہ نہیں لگا سکتی دو بچے خوشحال گھرانا. اسلامی حکومت جو ہے وہ ٹی وی پر، ریڈیو پر اور میڈیا گورنمنٹ کے ہاتھ میں ہوتا ہے نا، وہ اس میں بے حیائی کی، برائی کی، گناہوں کی، کفر کی تشہیر نہیں کرے گی، ہے نا. اور اسلامی حکومت جو ہے وہ اسلام کو کمزور نہیں کرے گی، ایسے ججوں کو اوپر نہیں لائے گی جو بک جائیں، ہے نا. تو اسلامی حکومت کی کیا ذمہ داری ہے؟ معروف کو رواج دینا اور منکر جو ہے اسے روکنا. اور جب معروف عام ہوگا اور منکر سے روکا جائے گا تو سوسائٹی میں عدل قائم ہوگا، ہے نا. اور اس راستے میں، عدل کو قائم کرنے کے راستے میں جو رکاوٹیں ہیں، اسلامی حکومت کی یہ ذمہ داری ہے کہ اس کو دور کریں. اور یہ ہے، یہ جہاد ہے. جہاد صرف تلوار کا نہیں ہے، ہے نا. جہاد دو طرح کے ہیں، ایک تو یہ جہاد ہے کہ سوسائٹی میں نیکی کا حکم دیا جائے اور بدی سے منع کیا جائے، اور یہ زبان سے کرنا اور پھر دل سے کرنا. دل سے یہ کیا ہے کہ برائی کو برا جاننا اور اچھائی کو اچھا سمجھنا، ایمان کا کمزور درجہ ہے. زبان سے یہ ایمان کا دوسرا درجہ ہے کہ کوئی چیز بری ہے تو اس کو زبان سے آپ کہیں کہ یہ اچھی بات نہیں ہے نا، اس کے خلاف بات کریں، بولیں اچھے طریقے سے. پھر تیسرا کیا ہے کہ تلوار سے، ہاتھ سے اس کو روکا جائے، قوت سے، اقتدار سے. یہ تیسرا اور آخری درجہ ہے، ہے نا. تو اللہ تعالیٰ جہاد کے طور طریقے ساری چیزیں بتا رہے ہیں. اور آپ دیکھیں کہ اسلامی حکومت جو ہے، جیسے صحابہ کرام کی جو جماعت تھی، رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں تھی اسلامی حکومت، پھر صحابہ کی جماعت، بالخصوص خلفائے راشدین کا جو دور تھا، آپ دیکھیں کہ اس کی بنیادیں تو رسول اللہ نے ڈالی تھی نا. تو اللہ نے مسلمانوں کو دی نا قوت، دی نا مسلمانوں کو طاقت، جیتے نا مسلمان، ہے نا. وہ جو ہے وہ اونٹوں کی مہارے تھامنے والے، وہ جو تہذیب و تمدن سے ناآشنا تھے، وہ جو مکہ کے بدو تھے، جو ریتوں پر چلنے والے، اور وہ مسلمان جن کو جو ہے وہ پتہ نہیں تھا کہ دنیا میں ترقی اور چیزیں کیا ہوتی ہیں نا، وہ مسلمان جو تھے کیسر و کسرا کے تخت و تاراج کے اس وقت مالک بن گئے جب وہ تعداد میں تھوڑے تھے. وہ قطرے تھے سمندر بن گئے، وہ ذرے تھے وہ صحرا بن گئے، وہ پتھر تھے وہ پہاڑ بن گئے. کس وجہ سے؟ ایمان کی وجہ سے. یہ ہے اصل بات. اور اس میں آج کے دور کے مسلمانوں میں یہ چیز جو ہے وہ بڑی ہی کم ہے. تو اللہ تعالیٰ کہتے ہیں وَلِلَّهِ عَاقِبَةُ الْأُمُورِ، اور تمام معاملات کا انجام کار جو ہے وہ اللہ کے ہاتھ میں ہے. اور آپ کو پتہ ہے کس کا مطلب کیا ہوتا ہے؟ عاقبت، عین کا با، یہ کہتے ہیں پاؤں کی ایڑی کو، ہے نا. پاؤں کی ایڑی کے لیے عین قاف با کا لفظ جو ہے وہ استعمال کیا جاتا ہے. اور اس کے معنی کیا ہوتے ہیں؟ اس کے یعنی جیسے پاؤں کی ایڑی پر پھر جانا، جو کام کرے اور پھر اس کا انجام انسان کے سامنے جو ہے وہ آئے، تو الٹے پاؤں پھرنا، تو کسی کام کا انجام. تو اللہ تعالیٰ یہاں پہ یہ بات فرما رہے ہیں کہ وہ لوگ جو کہ اللہ تعالیٰ پر ایمان لاتے ہیں اور اللہ کی اطاعت کرتے ہیں، وللہ عاقبت الامور، تو اللہ ہی کے پاس ہے کہ تمام معاملات کا رزلٹ اور انجام، تو اللہ ان کی مدد کرے گا، ہے نا، اللہ ان کو فتح دے گا. اور وہ لوگ جو اللہ کا انکار کرتے ہیں تو اللہ تعالیٰ جو ہے ان کو شکست دے گا. تو عاقبت جو ہے نا، اسے ہر ایک کو ڈرنا چاہیے کہ میری عاقبت کیا ہے. تو عاقبت کس وجہ سے ہوتی ہے؟ انسان کے عملوں کے مطابق ہوتی ہے نا. تو یہ بھی سزا ہے، وللہ عاقبت الامور، کہ وہ طاقت، وہ لوگ جو کہ دنیا میں برے ہیں، دنیا کے لیے پھر وہ کیا ہے کہ اللہ تعالیٰ ان کو مٹا دیتا ہے. وہ کیسے سوچتے ہیں کہ کریں کچھ نہ، ان کی عظمت اور بزرگی کے ڈنکے جو ہیں وہ بجائے جائیں. تو یہاں پر پھر اللہ رب العزت جو ہیں وہ بتاتے ہیں کہ یعنی جو پہلے قوموں نے نبیوں کو جھٹلایا، تو انبیاء کرام اور جو ان کو جھٹلانے والے تھے، اللہ تعالیٰ اس تاریخ کی روشنی میں مسلمانوں کو اور رسول اللہ کو تسلی دیتے ہیں اور بتاتے ہیں کہ ہر دور میں جو جھٹلانے والے تھے ان کا کیا انجام ہوا. وَإِن يُكَذِّبُوكَ فَقَدْ كَذَّبَتْ قَبْلَهُمْ، اے محمد صلی اللہ علیہ وسلم، اگر آپ کو جھٹلاتے ہیں، کا کی ضمیر رسول اللہ صلی اللہ علیہ وسلم کے لیے ہے، کہ اگر آپ کو جو ہے جھٹلاتے ہیں کون؟ اہل مکہ. یُکَذِّبُو، وہ سب جھٹلاتے ہیں، کس کو؟ رسول اللہ صلی اللہ علیہ وسلم کا. فقط کذبت قبلہم، تو پس تحقیق جھٹلایا جا چکا آپ سے پہلے، یعنی آپ سے پہلے جھٹلائے جا چکے ہیں. ہم قبلہم، ہے نا، آپ سے پہلے ان کو بھی جھٹلایا جا چکا. کون کن کو؟ قوم نوح، یعنی قوم نوح نے جو ہے وہ نوح علیہ السلام کو جھٹلایا. وعاد، اور عاد نے، وہ سمود، اور قوم سمود نے. وہ قوم و ابراہیم، اور ابراہیم علیہ السلام کی قوم نے. وہ قوم و لوط، اور لوط علیہ السلام کی قوم نے. وہ صحاب مدین، اور اہل مدین بھی. وہ کذب موسا، اور موسا علیہ السلام بھی جھٹلائے جا چکے. فاملیت للکافرین ثم اخذتهم، ان سب منکرین حق کو پہلے تو میں نے مہلت دی تھی. فاملیت، مہلت دی، ان کو وقت دیا، ان کو جو ہے وہ سنبھلنے کا اور اپنے آپ کو بدلنے کا جو ہے وہ موقع دیا، ڈھیل دی، ان کے گناہوں پہ پکڑا نہیں، ان کے عذاب کے مطالبے جو تھے اس پہ تاخیر کی، حجت تمام کی. لیکن پھر کیا کیا، اور کیا کیوں؟ یہ حجت کن کو میں دے رہا تھا، کن پر تمام کر رہا تھا؟ للکافرین، انکار کرنے والوں پر. پھر میں نے کیا کیا؟ انکار کرنے والے انکار کرتے رہے، جھٹلاتے رہے اپنے پیغمبروں کو، کئی زمانے گزر گئے. ثم اخذتهم، پھر پکڑ لیا. ثم جو ہے نا، یہ پورا نبیوں کا دعوت دینا، قوموں کا جھٹلانا، قوموں کے رویے، اور پھر اللہ تعالیٰ کے عذاب کا جو کوڑا ہے نا، یہ ان سب کے لیے بس ثم کہہ دیا. پھر ہم نے کیا کیا کہ ہم نے جو ہے ان کو اخذتهم، پکڑ لیا. اور پکڑ لیا، اس سے مراد کیا ہے؟ اللہ تعالیٰ یہاں پہ یہ ثم اخذتهم، کہنے کو آپ دیکھیں کہ یہ دو لفظ ہیں، لیکن ایک پوری قوموں کے عروج و زوال کی اور اللہ تعالیٰ کے جو مہلت کا قانون ہے، اللہ کا جو نکیر کا قانون ہے، اس کی ایک داستان ہے کہ پھر ان کو پکڑا. ان کے انکار کرتے ہی نہیں پکڑا، ان کے جو ہے وہ مسلمانوں کو تنگ کرتے ہی نہیں پکڑا، بلکہ کیا ہے کہ ان کو مہلت دی، اور پھر جب ان کی مہلت ختم ہو گئی، پھر ہم نے کیا کیا؟ ثم اخذتهم، پھر ہم نے ان کو پکڑ لیا، پھر انصاف کے تقاضے پورے کیے. پھر بتایا کہ نبیوں نے جو تمہیں دھمکیاں دی تھی وہ جھوٹی تھوڑی تھی، وہ خالی خالی دھمکیاں تھوڑی تھی، بلکہ امتحان کے موقع تھے. اور نکموں، نکاروں، جاہلوں، کافروں، خوانین، کفار جو ہے، تم لوگوں نے ان مہلتوں سے فائدہ ہی نہ اٹھایا. فَكَيْفَ كَانَ نَكِيرٌ، फिर कैसी थी मेरी नकीर, फिर कैसी थी मेरी पकड़, फिर कैसी थी मेरी अकूबत। अब देखें यहां पे नकीरी था, असल लफ्ज था नकीरी, और नकीर जो है उस या गिर चुका है और रा के नीचे की जेर बता रही है कि यहां पे नकीरी था। तो फिर क्या हुआ कि अल्लाह ताला कहते हैं कि फिर मैंने पकड़ा इनको, और फिर सवाल पूछते हैं कि फिर कैसी थी मेरी पकड़। आप देखिए कि ये सवाल पूछना कि फिर मेरी पकड़ कैसी थी, ये बड़ी बड़ा ही गुस्से का अंदाज है अल्लाह ताला का, बड़ा ही सख्ती का अंदाज है। नकीर लफ्ज जो है अगर इसमें अकूबत इसका तर्जुमा किया जाए ना तो मानी पूरे नहीं होते, अगर सजा मेरी सजा कैसी थी तो भी मानी पूरे नहीं होते इसमें। तो नकीर नून काफ रा, इसके दो मानी होते हैं, किसी शख्स की बुरी रविश पर ना खुशी का इजहार किया जाए, ना गवारी का इजहार करना, एक तो इसके ये मानी होते हैं, और दूसरे इसके ये मानी होते हैं कि उसको ऐसी सजा दी जाए जो उसकी हालत बिगाड़ कर रख दे कि अगर कोई उसको देखे तो पहचान ना सके कि ये वही शख्स है। अकूबत आकबत, असल में जैसे पांव की एड़ी, पांव का पिछला हिस्सा, आकबत कहते हैं कि जैसा अमल था उसके मुताबिक सजा, जैसा अमल था उसके मुताबिक जजा। तो जैसा उनका कुफर और शिर्क करने का और जुल्म करने का जैसा उनका अमल था, जैसे उनके रवैये थे, तो अल्लाह ने क्या किया, फकई फकाना नकीर, फिर देखो के कैसी सख्त थी मेरी सजा। और आप देखें कि एक इंसान दूसरे इंसान से कहे कि फिर मैंने कैसी सजा दी, है ना, और अल्लाह ताला कह रहे हैं कि मैंने जब मोहलत दी तो यूं ही थोड़ी दी, फिर धर लिया, फिर उनको दबाया, फिर ऐसा अजाब दिया, उनको अपनी नेमतों से महरूम किया, उनको तौबा की तौफीक ना हुई, वो सोए तो उल्टे सोए के सोए रह गए। आप देखिए आपने सूरत आराफ पढ़ी और वहां पे कौमों के वाकयात पढ़े, और कौमों के वाकयात में नबियों की दावत, उनका मोहब्बत प्यार से समझाना, कौमों का इनकार करना, यही कौमें, कौमे नू, कौमे आद, समूद, इब्राहिम, लूत और असहाबे मदियन और बनी इसराइल जो मूसा अलैहिस्सलाम की कौम थी, तो पैगम्बरों के लिए अलैहिस्सलाम, और ये कौमें जब इनको अल्लाह ताला ने पकड़ा तो अल्लाह ताला कैसे अल्फाज इस्तेमाल करते हैं। अल्लाह ताला कहते हैं, कहीं तो अल्लाह ताला कहते हैं वक़ताना दाबिर अल्लज़ीना कज़्ज़बू बिआयातिना वमा कानू मोमिनीन, आयत 72। फिर कौम समूद के लिए अल्लाह रब्बुल इज़्ज़त जो है वो बताते हैं कि कौम समूद जो थी इनके साथ क्या हुआ, फाखजत हमुर रजफतु फअसबहु फी दारहिम जासमीन, आयत 78। वो अपने घरों में ओंधे के ओंधे रह गए, कोई मदद को ना आया, वो किसी को बुला ना सके, कोई किसी ने उनकी मदाफियत ना की, है ना। फिर आप देखिए कि कौम लूत, लूत अलैहिस्सलाम की कौम जो थी उसको अल्लाह ताला ने क्या किया, है ना, वामतरना अलैहिम मतरा फंजुर कैफ कान आकिबतुल मुजरमीन, आयत 84। फिर आप देखें कि शुएब अलैहिस्सलाम की कौम जो थी उनके साथ अल्लाह ताला ने जो है वो क्या अंजाम जो है वो किया, कि उस कौम पर जब अल्लाह का अजाब जो है वो आया, आयत 91, फाखजत हुमुर रजफतु फअसबहु फी दारहिम जासमीन, है ना, वो अपने घरों में ओंधे पड़े के पड़े रह गए, और वक्त का पैगंबर जो इतनी मोहब्बत से उनको समझा रहे थे, आयत 93 के आखिर में आता है, वो कहते हैं फकैफा आसा अला कौमिन काफिरीन, कुफर वाली कौम, कुफर करने वाली कौम पर आखिर में कैसे अफसोस करूं, कैसे मैं उन पर रंज करूं, इसलिए कि उन्होंने जो उन्होंने हदायत को जो है वो कबूल ही नहीं किया। तो یہی اللہ تعالیٰ کہتے ہیں فبود اللہ قوم الکافرین، فبود اللہ قوم الظالمین، فبود اللہ قوم الفاسقین. تو اللہ تعالیٰ ایسے مٹاتے ہیں کہ پھر جو ہے نا کچھ بھی جو ہے وہ کوئی ان کا نام و نشان بھی باقی نہیں رہتا. کیف کان نکیر، پھر کیسی تھی میری پکڑ. یہ ایک جملہ اتنا سخت ہے، اتنا عبرت والا ہے. یعنی یہاں پہ ان ساری آیتوں میں جو آیت نمبر 42 سے شروع ہو رہی ہیں اور 57 تک چلیں گی، اس میں رسول اللہ صلی اللہ علیہ وسلم مسلمانوں کو، صحابہ کو تسلی دی گئی ہے، جو جھٹلانے والے ہیں انہیں ڈرایا گیا ہے، انہیں ان قوموں کے واقعات سے تنبیہ کی جا رہی ہے، اہل مکہ کو اور ہر دور میں کفر کرنے والوں کو، وہ کوئی بھی ہو، کہ سوچ لو فکیف کان نکیر، پھر کیسی تھی میری پکڑ. فکیم من قریت اہلکناہا، پھر کتنی ہی بستیاں ہیں کہ ہم نے ان کو ہلاک کر دیا. فکیم من قریت، کتنی بستیاں ہیں، اہلکناہا، ہم نے ان کو ہلاک کیا. اللہ تعالیٰ کہتے ہیں ایسے تھوڑی ہلاک کیا، ایسے تھوڑی مارا. وہی ظالمتن، اور وہ گناہگار تھی. ظالمت ان کا ترجمہ کسی نے گناہگار کا کیا، کسی نے کفر اور شرک کیا، کسی نے کہ وہ ظالم تھی. اور ظالم وہ ہوتا ہے جو دوسرے کا حق اس کو ادا نہ کرے، ہے نا. تو انہوں نے ظلم کیا، انہوں نے گناہ کیے، انہوں نے شرک کیا، انہوں نے کفر کیا، انہوں نے اللہ کی نافرمانیاں کی. پھر اللہ تعالیٰ کہتے ہیں کیا کیا ہم نے. فاہیہ خاویتن علی عروشہا، اور آج وہ پڑی ہوئی اپنی چھتوں پر الٹی. فاہیا خاویتن، خاو یا اس کا مطلب ہے اوندا، الٹا. وہ الٹی گری پڑی ہیں. علی عروشہا، اپنی چھتوں پر. وہ بستیاں جو مکانات، محلات، گھروں میں آباد تھیں، چین کی باسریاں بجاتی تھیں، تجارت، ترقی، تراش خراش، شاد مانی کے ڈنکے بجتے تھے، مسرت، خوشیاں. واہیا ظالمتن فاہیا خاویتن علی عروشہا. اب آپ دیکھیں فا بھی پوری ایک کہانی ہے. بس وہ ہیں گری پڑی اپنی چھتوں پر، الٹی پڑی ہوئی ہیں. عروش عرش کی جمع ہے چھتوں کے لیے. وبئر معطلتن، کتنے ہی کنویں بیکار ہو گئے. آپ کو پتہ ہے کہ پانی زندگی کی علامت ہے، اور ریگستانی علاقوں میں ایک ایک پانی کی بوند، ایک ایک قطرہ وہاں پہ بستیوں، شہروں، آبادیوں کے قائم ہونے کی علامت تھی. اور اگر کہیں کنواں ہے تو وہاں بستی ہے، اگر کہیں پرندے اڑتے ہوئے نظر آ رہے ہیں تو اس کا مطلب ہے کہ وہاں پانی ہے. چرند یعنی وہاں پہ نیچے انسان ہیں، حیوانات ہیں، جانور ہیں، اور پرندوں کو بھی کچھ مل رہا ہے. تو عرب لوگ کیا کرتے تھے، دور کہیں ان کو پرندے اگر نظر آتے تو سمجھتے تھے کہ آس پاس کہیں کوئی بستی ہے یا پانی ہے. اور یہاں پہ اللہ تعالیٰ نے کہا بیرن، اور بیر کسے کہتے ہیں، کنویں کو کہتے ہیں. اور آپ دیکھیں کہ کنویں کے ساتھ جو صفت آئی ہے معطلتن، عین تو اعلام، کہتے ہیں وہ جس کو جس کے زیور سے محروم کر دیا جائے، وہ چیز جس کو جس کو زیور سے محروم کر دیا جائے، وہ عورت جس کا زیور نہ اس کے پاس ہو اس کے لیے بھی آتا ہے. اسی طرح وہ اونٹ جو کہ بغیر پاسبان کے کھلا چل پھر رہا ہو، اگر کوئی اونٹ بیکار ہوتا تھا نا تو اہل عرب پتہ کیا کرتے تھے، اس کو کھلا چھوڑ دیتے جہاں بھی چلا جائے، ہمیں یہ نہیں چاہیے، کام کا نہیں رہا نا. تو یعنی گویا کہ اس کا زیور اس کے ساتھ نہیں ہے. تو پانی جو ہے وہ کنویں کا زیور ہے. تو کنووں سے پانی ختم ہو گیا، کنویں برباد ہو گئے، کنویں خراب ہو گئے. اور اس کی وجہ کیا ہے؟ اللہ کا عذاب، کہ اللہ نے ان کو ایسا پکڑا کہ وَبِئْرِ مُعَطَّلَتِن، اور کتنے ہی کنویں بیکار ہیں. عرب میں کنویں کا مطلب کنواں، بیر کا مطلب کنواں عربی میں، اور بستی کا بھی ہے. یعنی جہاں کنواں ہے تو وہیں بستی ہے نا، جہاں پانی ہے تو وہی انسان ہے نا. بعض اوقات عربوں کے ہاں یہ بھی رواج تھا، کسی قبیلے کی بستی کا نام لینا ہوتا تو کہتے کہ ما بنی فلاں، فلاں قبیلے کا کنواں. یعنی فلاں قبیلے کا کنواں کا مطلب کیا کہ فلاں بستی. تو کنویں بیکار ہیں تو کیا مطلب ہے؟ بستیاں بیکار پڑی ہیں. وہ بیر معطلتن، یہ بھی آپ کہہ سکتی ہیں کہ کنویں اگر ہیں تو بستیاں نہیں ہیں جو اس میں سے پانی لیں. है ना, वहां पे जिंदगी नहीं है तो पानी को कौन इस्तेमाल करे। और आप ये भी कह सकती हैं कि बस्तियों की बस्तियां जो हैं वो तबाह बर्बाद हो गई, वह कसर मशीद, और कितने ही महल हैं जो कि खंडर बन गए। मशीद मजबूत बना हुआ, अगर ये शीन दाल दार से हो तो मजबूत गठा हुआ पुख्ता तामीर, और शीन या दाल भी मजबूती की अलामत है। महल, अब आप देखें कि महल हैं बड़े मजबूत, और खास तौर पे कसर जो है ऐसे महल को कहते हैं बुलंद बाला हो, ऊंचा और फिर उसके साथ ही जो है वो मजबूत भी हो, तो पक्के और बुलंद महल वो भी वीरान पड़े हुए हैं, है ना। न गोरे सिकंदर न है कसरे दारा, न गोरे सिकंदर न है कसरे दारा, मिटे नामियों के निशान कैसे कैसे, है ना। गोरे सिकंदर, सिकंदर ने जो फाते था बड़े बड़ा खूबसूरत महल बनाया, दुनिया को फतह किया, बड़ा खूबसूरत महल बनाया, और उसके साथ क्या है बड़ी आलीशान उसकी मकबरा कबर, उसकी गोर कबर को कहते हैं ना गोरे सिकंदर। तो सिकंदर जो इतना बड़ा फाते था उसकी कबर का निशान भी नहीं है, तो तू हाथ की क्या बात करते हो, उसके महलात की क्या बात करते हो। न है कसरे दारा, कसर महल को कहते हैं, और दारा ये ईरान का एक बड़ा मशहूर बादशाह था, बड़ा शान और शौकत वाला, दौलत वाला। तो दारा का जो महल है लोग उसका हवाला दिया करते थे, ना उसके महल का कोई नामो निशान बाकी है और ना ही सिकंदर की कबर का कोई निशान बाकी है। मिटे नामियों के निशान कैसे कैसे, तो बड़े मशहूर जो लोग थे वो कहां गए, वो सब जो है वो खाक में जो है वो मट्टी हो गए, खत्म हो गए। तो लोगों इनसे इबरत करो,